नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म राजन रुचाल
अनि म सोभिता रिसाल। कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिबाट अब आउने कोविड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनप्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञ संघको परामर्श साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्था बारेमा पनि खोजी गर्नेछौँ।
साथै कोभिड बारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै विज्ञ संघको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने हाम्रो प्रयत्न हुनेछ।
युएन वुमनको सहयोगमा ल्याक नेपाल र अकुराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सिआइएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि अनि www.cinkhabar.com र मोबाइल एप सिआइएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सिआइएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलको 26 भागमा आज हामी विपद तथा समस्या परेको बेलामा महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, एकल महिला, दलित महिला लगायत सीमान्तकृत समुदायकै लागि भनेर तोकिएका सेवा सुविधाहरूका बारेमा छलफल गर्दै ती सबै सेवा सुविधाबारे लक्षित वर्गमा सूचना तथा जानकारी पुर्याउन गरिएका असल अभ्यासका बारेमा चर्चा गर्नेछौँ। सँगै सूचनामा उनीहरूको पहुँच वृद्धि गर्न के गर्न सकिन्छ वा के गर्न जरुरी छ भनेर पनि छलफल गर्नेछौँ।
साथै पुनप्राप्ति सम्बन्धीका योजना तथा व्यवस्थापनमा महिलाको सहभागिताको सुनिश्चित गर्न प्रतिबद्धता पनि आजको कार्यक्रममा हामी खोज्नेछौँ।
छलफलका लागि आज हामीसँग हुनुहुन्छ राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापा, तिलोत्तमा नगरपालिका रूपन्देहीका उपप्रमुख जागेश्वर देवी चौधरी, बाँकेबाट कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, विपदका क्षेत्रमा काम गर्ने संस्था महिला विकास मञ्च बाजुराका कार्यकारी निर्देशक उजा विष्ट, साथै यस क्षेत्रका जानकार विज्ञ बबिता बस्नेत अनि महिला अधिकार कर्मी र पत्रकारहरू पनि छलफलमा सहभागी हुनुहुन्छ।
छलफललाई अघि बढाउँदै हुनुहुन्छ सहकर्मी दीपक आचार्य।
म सुरुमा अब बाजुराबाट नै सुरु गर्न चाहन्छु। यो विपदको बेलामा महिलाका लागि छुट्याइएका सेवा सुविधा र विपदका सम्बन्धी सूचनाहरूका बारेमा र महिलाका लागि स्थानीय सरकारले, प्रदेश सरकारले र विभिन्न सङ्घ संस्थाबाट के कुरा आएको छ भन्ने जानकारीहरू चाहिँ महिलामा कत्तिको पुगेको छ, त्यसको संयन्त्रहरू कस्ता छन्, अलिकति जानकारी गराइदिनको लागि यसै क्षेत्रमा काम गरिरहनु भएको महिला विकास मञ्च बाजुराका कार्यकारी निर्देशक उजा विष्टलाई म अनुरोध गर्दछु।
सर, अब बाजुराको हकमा सरले जुन अब सीमान्तकृत महिलाहरूको र पहुँचको कुराहरू, सूचनाको कुराहरू, कसरी उहाँहरूलाई सेवा प्रवाहको कुराहरूलाई चाहिँ कसरी संलग्न गरिएको छ भन्ने खालको कुराहरूलाई मैले छोरै यहाँ माझ राख्न चाहन्छु। सर, स्थानीय सरकारले सूचनाको हक महिलाहरू, सीमान्तकृत महिला, एकल महिला, अपाङ्ग विपन्न महिलाहरूका लागि कसरी पहुँचमा संलग्न भएको छ भन्ने खालको कुरामा अब बाजुरा जिल्ला सरहरूलाई कतिपय थाहा पनि छ, बाजुरा जिल्ला एकदमै दुर्गम छ, विपन्न छ, पछाडि परिएको क्षेत्र छ, तर पनि यहाँको स्थानीय निकाय, स्थानीय सरकारले जति सेवा सुविधा पहुँचहरू दिनु पर्थ्यो त्यो खालको सेवा सुविधा पहुँचहरू अझै पुर्याउन नसकेको अवस्था पनि छ। त्यसै गरी अब कतिपय यहाँको विकटता, यहाँको सञ्चार, यहाँको चाहिँ भौगोलिक विकटताका कारणले पनि नपुगेको छ भने, तर पनि यो पछिल्लो आवरमा अब यो महिलाहरूलाई जुन विपदमा सङ्कटमा परेकाहरूलाई सूचना अथवा पहुँचमा कसरी संलग्न गरिएको छ भन्ने खालको यहाँ गैर सरकारी निकायसँग समन्वय सहकार्यको कुरा सँगसँगै यहाँको गैर सरकारी निकायहरूले चाहिँ विभिन्न खालका कार्यक्रम अथवा यो विपदको बेला उहाँहरूले चाहिँ विभिन्न राहत सँगसँगै यो टेलिकार्य अथवा फोन फलोअपका अथवा फोन परामर्शका आधारमा पनि कतिपय सूचनाहरू पुर्याउने गरिएको छ भने, स्थानीय सरकारले जति पुर्याउनु पर्ने हो, जति उहाँहरूलाई चाहिँ पहुँचसम्म पुगाउनु पर्ने, सेवा सुविधा दिन सक्नुपर्ने अथवा उहाँहरूलाई चाहिँ इङ्कित गर्नुपर्ने अथवा संलग्न गर्नुपर्ने कुरा अझै पनि नपुगेको कुरा छ। तर पनि अब बाजुरा जिल्लामा जुन हाम्रो एकदमै दुर्गम ठाउँ, एकल विपन्न असहाय महिलाहरू हुनुहुन्छ, उहाँहरूले एक त आफैले पनि चासो नदिने र उहाँहरूले चाहिँ संलग्न गराउनका निमित्त अथवा उहाँहरूले चाहिँ पहुँचसम्म पुर्याउनका निमित्त हामीले भनौँ न यहाँको सरकारले हुनसक्छ, गैर सरकारी निकाय अथवा पत्रकार विभिन्न माध्यमहरूले उहाँसँग समन्वय सहकार्य एक खालको सहजीकरणका माध्यमले पनि पहुँचहरू पुगाउने अथवा सूचनाको हकहरू पुगाउने अथवा सेवा सुविधाहरू पुर्याउने खालको कुराहरू प्रयास भइराखेको छ। केही वर्ष अगाडि भन्दा अहिलेको यो पछिल्लो हारमा जुन एकल महिला, विपन्न महिला, सीमाङ्कित महिला, जो पछाडि पारिएका महिलाहरू हुनुहुन्छ, उहाँहरूलाई कसरी उहाँले सेवा लिने, स्थानीय सरकारबाट होला, विभिन्न गैर सरकारी निकायहरूबाट होला, उहाँले चाहिँ पाउने सेवा सुविधामा कसरी उहाँहरूको पहुँच पुर्याउने भन्ने खालको एक त घर दैलो भेटघाटका कुराहरू पनि हुन्छ, र त्यसै गरी उहाँहरूसँग फोन फलोअपका कुराहरू, परामर्शका कुराहरू, भेटघाट छलफल र विभिन्न अन्तर्क्रिया गोष्ठी छलफलका माध्यमहरूबाट पनि उहाँहरूले पाउने सेवा सुविधा के हो, तपाईँहरूको पहुँच कहाँसम्म छ, अब कसरी त्यहाँ पहुँचसम्म लैजाने अथवा पहुँचसम्म तपाईँले चाहिँ लाग्नुपर्छ भन्ने खालको, र स्थानीय सरकारसँग पनि हामी समन्वय सहकार्य छलफल गर्दै आएका छौँ। र अहिले पछिल्लो आवरमा स्थानीय निकायका पदाधिकारी अथवा स्थानीय सरकारले पनि यो विपन्न वर्गका महिलाहरूलाई विपदमा अथवा विपदको समयमा महिलाहरूलाई कसरी सेवा प्रवाह गर्ने, कसरी उहाँहरूलाई पहुँचमा पुर्याउने भन्ने खालको अलिकति सशक्तिकरण भएर त्यतातिर लाग्नुपर्छ कि भन्ने खालको भनौँ एक खालको योजना अथवा त्योसँग छलफल भइराखेको कुरा छ सर। अब म पछि पनि केही कुरा त्यस्तो आयो भने थपौँला। र अब हामी बाजुरा जिल्लामा हामी महिला विकास मञ्च बाजुराले पनि महिला बाल बालिका र विपन्न महिला अथवा एकल महिला, सीमान्तकृत महिला, असहाय महिलाहरूको क्षेत्रमा काम गर्दै आइरहेका छौँ। हामी जिल्लाभरि नै काम गर्छौँ। विशेष गरी अब हामी यो COVID-19 पनि मध्यनजर गरेर विपदमा महिलाहरूलाई कस्तो खालको सेवा प्रवाह गर्ने अथवा कस्तो खालको सेवा प्रवाह गरिएको छ भन्ने खालको कुराहरू पनि म थोरै यहाँ जोड्न गइरहेको छु। COVID-19 समयमा हामीले जिल्लाका 300 अपाङ्ग महिला, एकल महिला, दलित महिला, जुन असहाय विपन्न महिलाहरूलाई राहतको सामग्रीहरू पनि वितरण गरियो। उहाँहरू एकदमै त्यस्तो अवस्थामा हुनुहुन्थ्यो जुन बिहान बेलुका छाक कसरी टार्ने, आफ्नो बिहान खाइसकेपछि बेलुकाहरू कसरी छाक टार्ने भन्ने खालको चाहिँ उहाँहरूलाई सङ्कट थियो अथवा अवस्था थियो। त्यो बेला उहाँहरूलाई के राहत पुग्छ भन्दा त्यो महिलाहरूलाई चाहिँ संलग्न गरेर हामी 300 महिलाहरूलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी अथवा यो सरसफाइको सामग्रीहरू पनि हामीले वितरण गरेका थियौँ। त्यसै गरी यो विपदको बेला अथवा COVID-19 बेला 180 किशोरीहरूलाई लाई पनि मध्यनजर गरी अथवा किशोरीहरू मिनिस्ट्रेसन हुन्छन्, उहाँहरूलाई सेनिटरी प्याडको पहुँचहरू हुँदैन, उहाँहरूलाई सेवा हुँदैन, त्यो खालको सेवा पुग्नका लागि अथवा उहाँहरूले चाहिँ त्यो संलग्न हुनका लागि हामीले सरसफाई सामग्रीहरू वितरण गरेका थियौँ। त्यसमा सेनिटरी प्याडहरू, साबुनहरू, मास्क, सेनिटाइजरहरू अनि कोलगेट ब्रसहरू, यो सरसफाइको प्याकेजहरू हामीले वितरण गरेका थियौँ भने COVID-19 अथवा त्यो सङ्कटको अवस्थामा। त्यसै गरी हामीले बाजुरा जिल्लाका 4 स्थानीय निकायमा समस्यामा परेका महिलाहरू हुनुहुन्थ्यो, उहाँहरूसँग हामी हरेक बेला महिला बालबालिकाहरूसँग फोनबाट परामर्श गर्ने, बालबालिकालाई भेट्ने, हिंसाको कारण के हो, अवस्था के हो, यो अवस्थामा कसरी तपाईँहरूले चाहिँ स्थानीय निकाय अथवा यो समस्या परेका, सङ्कट परेका बेला कहाँ कहाँसम्म तपाईँहरूले चाहिँ संलग्न हुनुपर्छ, कहाँबाट सेवा लिनुपर्छ भन्ने खालको हामीले चाहिँ उहाँसँग फोनबाट परामर्श गरियो, भेटघाट गरियो।
हुन्छ, यहाँसम्म म फेरि पनि जोडिनेछु। अब भने म बाँकेबाट हाम्रो कोवलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल सर हुनुहुन्छ। महिलाका लागि, लैङ्गिक अल्पसंख्यकका लागि, सीमान्तकृत वर्गका लागि चाहिँ विपदको बेलामा यो यो सेवा सुविधाहरू छन् भन्ने सूचना चाहिँ उहाँ सम्बन्धित समुदायमा कसरी पुग्छ, तपाईँहरूले कस्तो संयन्त्रहरू बनाइरहनु भएको छ?
अहिले भर्खरै आएको कुराहरू जस्तै यस्तै हो। हामी जिल्लामा र पालिकामा विशेष गरी एकरूपतापूर्वकै कार्यक्रमहरू सञ्चालन भइरहेका हुन्छन्, चाहे त्यो संचारको माध्यम होस्, चाहे विपद व्यवस्थापन होस्, चाहे अन्य व्यवस्थापन होस्, अलमोस्ट सेम नै हुन्छ धेरै जसो। र हामीले थप नयाँ कामहरू भनेर त्यसरी उल्लेख गर्न लायक त्यस्तो त नहुन नै सक्छ, तर अब हामीले विशेष गरी विपदको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ हामीले विपद प्रतिकारी योजना तयार गरेका छौँ, त्यसमा विभिन्न क्लस्टरहरूमा कसरी काम गर्ने भन्ने कुरा पनि हामीले त्यसमा उल्लेख गरेका छौँ। विपद प्रतिकारी योजना अब फाइनल चरणमा पुग्न थालेको छ, हाम्रो अन्तिम ड्राफ्ट तयार भइसकेको छ, जस अनुसार यो महिला बालबालिका ज्येष्ठ नागरिक लगायत सम्बन्ध हेर्ने एउटा त्यसमा एउटा उपसमितिको व्यवस्था पनि हुन्छ। उक्त समितिले चाहिँ विपद परिआयो भने विपद आएको खण्डमा त्यो ठाउँमा अथवा त्यो क्षेत्रमा प्रभावित भएका लक्षित वर्गका अथवा महिला अपाङ्ग त्यसै गरी बढी उमेर भएका ज्येष्ठ नागरिकहरू उहाँहरूलाई चाहिँ कसरी राहत अथवा पुनर्स्थापना गर्न सकिन्छ भन्ने विषयमा त्यो समिति र त्यो संयन्त्रले काम गर्छ। एउटा हाम्रो संस्थागत कानुनी संयन्त्रको कुरा गरेँ मैले भने, अर्को साङ्गठनिक रूपमा हामी कहाँ कोल्पुर नगरपालिकाको 15 वडाहरू छन् र वडाहरूमा प्रत्येक वडामा टोल विकास संस्थाहरू पनि गठन गरेर हामीले भर्खरै सकेका छौँ र ती टोल विकास संस्थाहरूलाई विपद सरसफाई लगायतका कामहरूमा पनि नगरपालिकासँग कोर्डिनेसन गर्ने भन्ने खालको हाम्रो त्यो खालको टिओआर दिइएको छ र उहाँहरूले अहिले त सञ्चारको युगमा विशेष गरी त्यसरी मास कम्युनिकेसनको त हुन्छ नै, त्यसको अलावा एक कान दुई कान गर्दै गर्दै फोनबाट पनि हामीले चाहिँ सञ्चार सूचना सञ्चार प्रवाह गर्ने गरेका छौँ, जसमा नगर प्रमुखज्यू उप प्रमुखज्यू विपद हेर्ने हाम्रो संयोजक र विपद हेर्ने शाखाका टेलिफोन नम्बरहरू हामीले सबैलाई उपलब्ध गराएका छौँ। कहीँ कतै केही परेको खण्डमा हामी त्यसरी गर्छौँ भने हामी कहाँ इलाका प्रहरी कार्यालयमा पनि हाम्रो समन्वय छ महिला बालबालिका र अब पीडित वर्गहरूको लागि चाहिँ समन्वयमा हामीले उहाँहरूलाई कानुनी उपचार खोज्नुपर्ने अवस्था छ भने पनि हामीले विपद लक्षित र विपद भन्दा बाहेकको समयमा पनि त्यसरी पनि हामीले गर्ने गरेका छौँ भने, कोल्पुर नगरपालिकाले समग्र सञ्चारको विषयलाई चाहिँ कोल्पुर नगरपालिकाको हाम्रो फेसबुकको पेज वेबसाइट त्यसै गरी यहाँ भएका सञ्चार माध्यमहरूको तर्फ माध्यमबाट एफएमहरू पत्र पत्रिकाहरूबाट त्यसरी चाहिँ हामीले सञ्चार गर्ने गरेका छौँ। मलाई लाग्छ धेरै जसो प्रभावकारी चाहिँ सामाजिक सञ्जालको सूचना प्रवाह नै धेरै प्रभावकारी देखिन्छ। हामीले एउटा कुनै सूचना हाल्यौँ अथवा सन्देश हाल्यौँ भने मलाई लाग्छ दुई दिनभित्रमा कोल्पुर सम्पूर्ण कोल्पुरवासीले कुनै न कुनै माध्यमबाट थाहा पाएको जस्तो हामीले योभन्दा अगाडिका कार्यक्रमहरूबाट पनि अनुभूति गरेका छौँ र विशेष गरी यो र यस्तै गरेर हामीले चाहिँ कोल्पुर नगरपालिकाका विभिन्न ओडा र टोलहरूसँग चाहिँ सम्पर्क र सम्बन्ध स्थापित गर्ने गरेका छौँ।
हस् सर, धेरै धेरै धन्यवाद छ, तपाईँसँग फेरि पनि जोडिनेछौँ र त्यस्तै गरी हामी तिलोतमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी हुनुहुन्छ। जागेश्वर देवी चौधरीलाई म हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो यो कार्यक्रममा र विशेष गरेर तिलोतमा नगरपालिकाले महिलाका लागि र विपदमा परेकाहरूका लागि सूचना समयमा पुगोस्, उनीहरूका लागि सेवा सुविधा यो छन् भन्ने बारेमा चाहिँ कस्तो कामहरू गरिरहेको छ त्यसको बारेमा जानकारी गराइदिनको लागि म अनुरोध गर्दछु।
त्यही त, विपदको लागि त हाम्रो विपद व्यवस्थापन कोष खडा भएको छ नगरपालिकामा, हामीसँग कोष छ, अपरझर त्यस्तो विपद परिहाले भने उहाँहरूलाई तुरुन्तै सम्बोधन गर्नको लागि हामीसँग कोष परिचालन हुन्छ। जस्तै अब एक खालको COVID-19 पनि एक खालको विपदै हो र त्यसको पनि व्यवस्थापन गर्नको लागि हामीले कुनै पनि अब आर्थिक रूपमा कुनै कमी चाहिँ हामीले राख्न चाहिँ दिएनौँ। समयमै अब उहाँहरूलाई चाहिँ औषधि मुलो त्यसपछि क्वारेन्टाइनहरू अब आइसोलेसनहरूको व्यवस्था गऱ्यौँ। हाम्रो अब चिकित्सकहरूबाट चाहिँ उहाँहरूलाई चाहिँ रेखदेख गर्नेदेखि लिएर सबै स्वास्थ्य कर्मी साथीहरूलाई पनि परिचालन हामीले गऱ्यौँ र अब कुनै पनि कुरामा कमी रहन दिएनौँ र गाडीहरूको एम्बुलेन्सहरूको पनि व्यवस्थापन गऱ्यौँ र त्यसै गरी अरू पनि अब यो बाढीहरू पनि आइपर्छ कहिले कहिले पानी पर्दा डुबान पनि हुन्छ, त्यो डुबानको अवस्थामा पनि हामी अनुगमन गर्ने, त्यसपछि हामी चाहिँ त्यस्तो अवस्थामा अब बाढी पीडितहरूलाई पनि अब कहीँ त्यस्तो आयो भने उद्धार गर्नेदेखि लिएर उनीहरूलाई स्थानान्तरण गर्ने, अब लत्ता कपडा त्यसपछि खाना बस्नको लागि पनि व्यवस्थापन गरिन्छ गर्छौँ हामीले र हामीसँग कोष रहेको हुनाले अब उहाँलाई तुरुन्तै हामीले चाहिँ सुविधा दिन सक्छौँ र केही चाहिँ अब विपद यो बाढीले डुबान गरेका क्षेत्रहरूमा बाली नाली पनि अब क्षति भएको खण्डमा अरू पशु पक्षीहरूमा पनि क्षति भएको खण्डमा नगरपालिकाले चाहिँ राहतको व्यवस्था पनि गरेको छ। त्यो पनि राहतको व्यवस्थापन गरेर उहाँहरूलाई चाहिँ अब हामी क्षतिपूर्तिकै अवस्थामा त हामी दिन सक्दैनौँ, तर राहतको रूपमा चाहिँ हामीले सम्बोधन गर्दै आएका छौँ। के छ भन्दा हामीसँग चाहिँ सबै वडाहरूमा टोल विकास संस्थाहरू गठन भएको छ। तिलोत्तमा नगरपालिकामा 193 टोल विकास संस्थाहरू छ। त्यसले गर्दाखेरिमा उहाँहरू सबै सक्रिय रूपमा परिचालन हुनुभएको छ। आफ्नो टोलमा भएका जति पनि समस्याहरू छन् टोल विकास संस्था मार्फत वडामा जानकारी हुन्छ, वडा मार्फत अथवा टोल विकास संस्थाका पदाधिकारी सिधै पनि हामी नगरपालिकासँग उहाँहरूले चाहिँ जानकारी गराउनुहुन्छ, सूचना दिनुहुन्छ। सोही अनुसारले चाहिँ अब हामीले त्यसलाई चाहिँ व्यवस्थापन गर्छौँ। मेन गरेर हामीसँग चाहिँ टोल विकास संस्था नै परिचालित भएको हुनाले उहाँहरूलाई चाहिँ उहाँहरूमा टोलमा भएका समस्या हामीलाई चाहिँ सूचना दिने र हामी यहाँबाट निर्णय भएका कुराहरू टोल विकास संस्था मार्फत सम्बन्धित व्यक्तिसँग सूचना जानी भएको हुनाले यो चाहिँ सहज छ। हाम्रो खुल्ला रूपमै अब सबै सूचनाहरू अब नगरपालिकाको वेबसाइटमा सामाजिक सञ्जाल मार्फत त्यसपछि वडा कार्यालय मार्फत चाहिँ हाम्रो सूचना चाहिँ प्रकाशन हुन्छ, सूचना चाहिँ जान्छ। तर सबै अब सबै साथीहरू आम नागरिकहरू त त्यो अब त्यो सूचनाहरू वेबसाइटहरू त हेर्न सक्नुहुन्न। त्यसले गर्दा पनि विशेष गरेर हाम्रो चाहिँ 17 वडाको प्रतिनिधित्व गर्ने गरी हाम्रो यो नगर स्तरीय टोल विकास संस्थाको सञ्जाल पनि छ। त्यसले गर्दा तुरुन्तै टोल विकास संस्थाको यो नगर स्तरीय सञ्जालको बैठक बसेर सबै सूचनाहरू चाहिँ प्रवाह गर्नको लागि सम्बन्धित सदस्यहरू साथीहरूलाई उहाँहरूलाई चाहिँ त्यो टोल टोलमा चाहिँ आफ्नो वडामा चाहिँ सूचना गर्नको लागि आह्वान गरिन्छ। र विशेष गरेर वडाका जनप्रतिनिधिहरू पनि हुनुहुन्छ, सबै वडामा 5-5 अब जनप्रतिनिधि भइसकेपछि उहाँहरू मार्फत पनि त्यो सूचनाहरू प्रवाह चाहिँ गर्ने गरिएको छ। सूचनालाई त अब व्यवस्थित नै गरेका छौँ हामीले।
हामीसँग राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापा हुनुहुन्छ। विशेष गरेर राष्ट्रिय सूचना आयोगले चाहिँ सबै वर्गमा चाहिँ यो विपद सम्बन्धी पनि अन्य उनीहरूका लागि त्यो वर्गको लागि चाहिँ छुट्याइएको सेवा सुविधाको बारेमा सूचना पुर्याउने कार्यमा चाहिँ कतिको पहल कदम भइरहेको छ स्थानीय पालिकाबाट, सङ्घ संस्थाबाट र सरकारवालाबाट भनेर हामीले छलफल गरिरहेका छौँ। त्यसमा राष्ट्रिय सूचना आयोगले चाहिँ के गरिरहेको छ?
अहिले पालिकाहरूले सूचना दिनको लागि त अब पालिकाहरू भन्ने पनि सार्वजनिक निकायहरू भए सबै होइन, सार्वजनिक निकायहरूलाई यसले नै भनेको छ स्वत स्फूर्त सूचना दिनुहोस्। सूचना दिन मिल्ने सूचनाहरू भनेको नि दफा 3 सूचनाको हक सम्बन्धीको एन दफा 3 उपदफा 3 भनेका 5 कुराहरू भित्र पर्ने कुरा भन्दा बाहेक सबै कुराहरू दिनुहोस्। 3-3 महिनामा प्रोएक्टिभ डिस्क्लोजर निकालिदिनुहोस्। अब कार्यालयले गरेका कुराहरू के हुन्छन् हामीलाई इन्टरनल कामहरू त्यो पनि दिनुहोस्। र पेन्डामिकै टाइमको कुरा गर्दाखेरि अघि पनि मैले भनिसकेँ, पेन्डामिक समयमा चाहिँ अब कहाँ कसरी के कुराहरू जनताको सुविधाका लागि उपलब्ध भएका कुराहरू कहाँ पाउँछन्, कसरी दिने, के हो यो यो जस्तो कुनै रोग लाग्यो मानौँ, नभए डेङ्गु नै लाग्यो, भोलि इबोला भन्ने आउला, रोग के हो कसरी थाहा पाइन्छ, बच्ने उपायहरू के हुन् होइन, यसलाई नष्ट गर्ने उपायहरू के हुन् भन्ने कुराहरू, सरकारले तोकेका कुरा, स्वास्थ्य मन्त्रालयले भनेका कुराहरूलाई जनताको मागमा पुर्याउने काम भनेको पालिकाकै हो। पालिका सबैभन्दा नजिक जनता छन्, पालिका हुन्छ त्यसपछि वडा हुन्छ होइन, अध्यक्षहरू वडा सदस्यहरू हुन्छन्, उहाँहरूले दिनु पर्यो। अब हामीले दिने सूचनाको बाटो हामीले भयो, हामीसँग सूचना माग्ने होइन, सूचना नपाइसकेपछि आउने ठाउँ सूचना आयोग हो, राष्ट्रिय सूचना आयोग हो, किन नदिएको तपाईँहरू दिनु भनेर भन्नेमा हाम्रो उहाँहरूले दिनु भएन भने, दिने कुरा दिनु भएन भने, एनले दिन भने कुरा दिनु भएन भने हामीले चाहिँ पालिकाहरूलाई चाहिँ पालिका अब वडा प्रमुखहरू अब को हुन्छ, कार्यालय प्रमुखहरूलाई चाहिँ कारवाहीको बाटो यो भनेको अर्कै पाटो हो। तपाईँहरूको पनि कुनै ग्रुप छ, तपाईँहरूको कुनै ठाउँ छ, या चाहिँ तपाईँले कुनै प्रोग्राम गर्न सक्नुहुन्छ भने बोलाउनु, तपाईँ मतलब देशैभरिका महिला भेला गर्न सक्नुहुन्छ भने पनि या पालिकाले गरोस्, या प्रदेशले गरोस्, या स्थानीय तहले गरोस्, या कलेजले गरोस्, या स्कुलले गरोस् होइन, पार्टीकै गर्न महिला हुन्छ या पुरुष हुन्छ भने हामी आएर तपाईँको कार्यक्रममा बोल्न तयार छौँ। यो सूचना पाउने तरिका यो हो, आयोगले गर्ने काम भनेको सूचना यसरी पाइन्छ, सूचना सबैभन्दा पहिला सूचना अधिकारीकामा सूचना माग्न जानुपर्छ, त्यसपछि कार्यालय प्रमुखमा जानुपर्छ, त्यहाँ 15 दिनको समय दिएको छ। अहिले यो एकदमै हाम्रो हरेक नेटभित्र एन पाइन्छ, एन यसरी पल्टाएर हेरिदिन म आग्रह गर्छु, जतिले सुन्नु भएको छ। त्यसपछि सूचना चाहिँ प्रमुखबाट नपाइसकेपछि, दुवै तर्फमा नपाइसकेपछि मात्रै अनि आयोगमा उजुरी गर्न आउने हो, हामी त्यसलाई पुनरावेदन भन्छौँ। यहाँ आएर मलाई मैले पाइनँ, यो यो कारणले पाइनँ, मलाई दिनु भएन या चाहिँ अपुरो दिनुभयो, सत्य भएन भन्ने कुरा आएपछि हामीले त्यस पछाडि तपाईँहरू सूचना तुरन्त दिनुहोस्, यो यो सूचना दिन नपर्ने भए हामी पहिले तडपिड गरेर पठाइदिन्छौँ र दिनुपर्ने सूचना दिनुहोस् भने हामी आदेश गर्छौँ तत्काल। अहिले राष्ट्रिय सूचना आयोगले पहिला जस्तो छैन, अहिले हामीले 60 दिनभित्रमा हाम्रोमा सूचना मुग्न आइसकेपछि, पाइन भन्दा आएपछि 60 दिनभित्रमा त्यो फैसला सकिन्छ, मुद्दा सिध्याउँछौँ हामीले, सूचना दिनुहोस् भन्छौँ या नदिने भए हामी खारेज गर्छौँ र नदिनेलाई कारवाही गर्छौँ। अहिले लगभग 32-34 वटा कति हाम्रा कारवाही पनि भइसकेका छन् र त्यसले गर्दाखेरि यो कुरालाई तपाईँलाई चाहिन्छ आवश्यकता पर्छ भने हामी तिनजना आयुक्तहरू छन्, महेन्द्रमान गुरुङ हुनुहुन्छ, रत्नप्रसाद मैनाली हुनुहुन्छ, हाम्रो वेबसाइट छ, वेबसाइट अत्यन्तै अपडेट छ, अहिले हेर्नुहोस्, त्यसमा गएर पनि धेरै कुराहरू बुझ्नुहोस्, हामीलाई बोलाउनु भने हामी आएर बोल्न तयार छौँ है।
हुन्छ म्याम, धेरै धेरै धन्यवाद छ। अब भने यसै क्षेत्रको विज्ञ अनि वरिष्ठ पत्रकार बबिता बस्नेत तर्फ लाग्छु। यो सूचनाको महत्व कति हुन्छ र जुन महिलाका लागि छुट्याइएको सेवा सुविधाको बारेमा सूचना पुग्ने अवस्था चाहिँ कस्तो छ, तपाईँले कस्तो पाउनु भएको छ र त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्नेमा तपाईँको आफ्नो भनाइ राखिदिनु, मैले अनुरोध गरेँ।
अब यसमा चाहिँ कस्तो छ भने सूचनाको हकसँग कुरा गर्दाखेरि हामीले अलिकति यो फेसबुकहरू अथवा मिडिया भन्दा अलिकति पर गएर हामीले चाहिँ कुरा गर्नुपर्ने हुन्छ। पर यो पनि एउटा माध्यमको एउटा उचाइ नै हो होइन, हामीले कसरी सुसूचित गर्ने कसरी गर्ने भन्ने चाहिँ मिडिया रिलेटेड एउटा कुरा भयो र सूचनाको हकलाई चाहिँ अब यहाँहरू थाहा छँदैछ होइन, यसलाई निवेदनै हालेर इन्फर्मेसन माग्न सक्ने कसरी बनाउने भन्ने चाहिँ एउटा ठुलो चुनौती चाहिँ देख्छु। सूचनाको हक भन्नेको जुन हामीले हाम्रो बुझाइलाई नै फरक तरिकाले बुझिरहेको अवस्था चाहिँ छ होइन, गाउँघरमा सहरमा सूचना भन्ने बित्तिकै यो मिडियाको कुरा होला, इन्फर्मेसन भन्ने बित्तिकै यो फेसबुक ट्विटर सोसियल मिडिया मिडियाको कुरा भन्ने खालको जुन छ, त्यो भन्दा पनि हामीले चाहिँ विभिन्न सेवाग्राहीहरू जो चाहिँ अहिले विशेष गरी हामीले अहिले विपदको अवस्थामा हामी काम कुरा गरिरहेछौँ त्यस्तो बेलामा चाहिँ के कस्ता सूचनाहरू उहाँहरूले पाउनु पर्ने हो र त्यो सूचनाहरू प्राप्त गर्नु भएको छ कि छैन, छैन भने किन छैन, पाउनु भएको छ भने कसरी पाउनु भएको छ भन्ने बारेमा चाहिँ त्यो जुन कुरा चाहिँ अरूले पनि रिप्लिकेट गर्न सकुन् भन्ने खालको त्यसरी चाहिँ हामीले अलिकति त्यो लेभलबाट हामी अगाडि बढ्नुपर्छ होला जस्तो मलाई लाग्छ। होइन, विपदको बेलामा हाम्रो सूचनाको यति धेरै ठुलो महत्व छ होइन, र यो चाहिँ अरूभन्दा पनि राहत कहाँ पाउँछ, कसरी पाउँछ, कहाँबाट आयो होइन, मलाई चाहिँ कस्तो लाग्छ भने अब अहिले बालिकाहरूले गर्दाखेरि पनि अब विभिन्न प्रकारका विपदको बेला हुन्छ र विपदको बेलामा राहत वितरणको कुराहरू हुन्छ, हामीले के गर्छौँ भन्दाखेरि हाम्रो राहतमा ऱ्यान्डमली वितरण गरिदिन्छौँ के, तर त्यस्तोमा चाहिँ अब कहाँ पाउँछ, कस्तो कस्तो मान्छेहरूको लागि हो। र अर्को कुरा पनि मलाई के गर्न मन लागेको छ भने यसमा चाहिँ के सजेस्ट गर्न मन लागेको छ भने त्यो चाहिँ जस्तो एनजिओहरूले पनि के गरिदिन्छ, मानव उदाहरणको लागि हामीले लगेर गऱ्यौँ भने हाम्रो संस्थाको नाम राखेर त्यो हामीले लगेको हुँदैन नि त, हामीलाई त अरू नै कसैले दिएको हुन्छ नि, कसले दियो त्यो राहत भन्ने लेभलको त्यो लेभलको सूचना पनि हामीले दिनुपर्छ भन्ने मलाई लाग्छ होइन। र भूकम्पपछि विशेष गरी फ्लड पछि यो जुन यो बाढीहरू आउँछ त्यसको पछाडिका पछाडि सामानहरू हरायो कसैको के गर्यो, अब जस्तो घरै बगाएर लग्यो होइन, त्यो त्यस्तो घर बगाएर सँगसँगै त मान्छे केही नहुने तर घर बगाउने त हाम्रो कति धेरै घटनाहरू भइरहेछ नि, यो चाहिँ मेलाम्चीमा पनि भयो, कति कति तराईमा पनि भइरहेको हुन्छ होइन, अनि त्यसले गर्दाखेरि नागरिकता कहाँ कसरी गर्ने, कसरी फेरि अर्को नागरिकता कसरी लिने, अब त्यसै गरी यो लाल पूर्जाहरू जान्छ त्यो कसरी गर्ने भन्ने त्यो एउटा सूचना संयन्त्र चाहिँ बनाउनु पर्छ भन्ने मेरो सजेसन चाहिँ के छ भन्नुहुन्छ भने सबै नगरपालिका गाउँपालिकाहरूले त्यस्तो प्रकारका त्यस्तो खालको विपदको बेलामा हामीले राहत कहाँबाट पाउँछौँ, कसरी पाउँछौँ, कोबाट पाउँछौँ, पाइरहेछौँ कि छैन, पाइसकेको कसरी पाइरहेको छौँ होइन, हाम्रो कुनै सामान हरायो त्यो सामान कसरी फेरि त्यसलाई सामान भन्दा पनि कुनै एउटा डकुमेन्ट हरायो होइन, त्यो डकुमेन्टलाई फेरि जस्ताको त्यस्तै कसरी कहाँबाट लिने भन्ने खालको कुराहरू चाहिँ त्यस्तो खालको दिनको लागि सूचना केन्द्र भन्ने हाम्रो कतिपय ठाउँमा छैन चाहिँ, तर अहिले सूचना केन्द्रहरूमा यो सूचना दिने एकदमै सतही खालको कुराहरू छ कि एकदम डिटेलमा एकदम क्लियर इन्फर्मेसनहरू दिने खालको त्यो छैन, त्यो एउटा चाहिँ गर्नुपर्छ भन्ने मेरो एउटा भनाइ छ। र अर्को कुरा चाहिँ यो सूचनाको हकको कार्यान्वयन गर्नको लागि सबै नगरपालिकामा गाउँपालिकाहरूले चाहिँ पहल गर्नु पर्यो, अब खास यो राज्य स्तरबाट सबैतिरबाट नै गर्नुपर्ने हो हो तर गाउँपालिकाबाट नगरपालिका यो यो चाहिँ नि यो यो ओडा ओडाबाटै भयो भने चाहिँ के हुन्छ भने जनतामा सचेतता आउँछ कि मैले चाहिँ यो सूचना चाहिँ मैले पाउनुपर्छ, मैले पाइनँ भनेदेखि मैले निवेदन हालेर मैले पाउनुपर्छ भन्ने खालको निवेदन हालेरै सूचना माग्न सक्ने खालको चाहिँ त्यो बनाउने त्यो लेभलको सचेतना जगाउनु चाहिँ एकदमै जरुरी छ र त्यो चाहिँ नि गाउँपालिका नगरपालिकाहरूले झनै सजिलो गरी गर्न सक्छन्। एउटा त्यो खालको अभियानै हामीले सञ्चालन गर्नुपर्ने अवस्था चाहिँ छ। जस्तो मसँग समय छैन होला तर केही उदाहरणको लागि दिँदाखेरि इन्डियामा एकदम ठुल्ठुलो अभियानहरू छ कि इन्डियामा चाहिँ सूचनाको हक भनेपछि यति ठुलो ठुलो अभियानहरू भयो र त्यहाँ चाहिँ यो मार्जिनलाइजहरूले बढी युज गर्यो कि मार्जिनलाइजहरूले महिलाहरूले यति ठुलो युज गर्यो कि यहाँ सूचनाको हकको अभियन्ता भए बापत अरुणाले अरुणा लास्ट टाइम मैले बिर्सेँ अरुणा रानी जस्तो लाग्छ मलाई उहाँले चाहिँ ऊ नै पाउनुभयो होइन उहाँले चाहिँ म्यागसेसी अवार्डै पाउनुभयो र गाउँ गाउँबाट कस्तो भइदियो भन्नुहुन्छ भने यो चाहिँ एउटा अभियानको रूपमा अगाडि आयो। 10 रुपियाँ तलमाथि हुँदा पनि उहाँहरूले चाहिँ ऊ हालेको छ कि निवेदन हालेर गरेको छ यो बिजुलीको पैसा तिर्ने बेलामा 10 रुपियाँ तलमाथि भयो भनेर पनि सूचनाको हक सम्बन्धी निवेदन हालेर चाहिँ पाएको छ त्यो त्यो चाहिँ फर्काएको छ र कति चाहिँ मान्छेहरूलाई चाहिँ यसले चाहिँ एउटा सहज उसको लागि चाहिँ सहज पहुँचको लागि र सहज इन्फर्मेसनको लागि काम गरेको छ। अब कतिले त के भन्ने पनि छ भन्नुहुन्छ भने नरेन्द्र मोदी भएको चाहिँ सूचनाको हकको प्रयोगले गर्दाखेरि हो भन्ने छ कि उहाँको त्यो गुजरातमा भुइँचालो जब गयो भूकम्प गएपछि उहाँले यस्तो खालको संयन्त्र स्थापना गरिदिनु भयो कि कसको कहाँबाट कसले कति पैसा दियो कसको पैसाले के किन्यो एक एक इँटा किनेको पनि मतलब हुन्छ नि यो सामान यहाँबाट किन्यो यो सामान यहाँको जनताले उठाएको पैसाबाट दिएको पैसाबाट यो चाहिँ डोनर एजेन्सीबाट भन्ने खालको यो इन्टरनेसनल एजेन्सीबाट भनेर उहाँले जुन यत्रो टेलिभिजन अगाडि राखेर उहाँले सबै पारदर्शी गरिदिनु भयो त्यो पारदर्शिताको कारणले गर्दाखेरि उहाँलाई चाहिँ एकदम हाई हाई भयो होइन जति बेला चाहिँ उहाँ यत्रो यो प्रधानमन्त्रीसम्म पुग्ने भन्ने त्यस्तो खालको अवस्था नै थिएन। त्यसले गर्दाखेरि हाम्रो गाउँपालिका नगरपालिकाहरूमा पनि त्यो लेभलको संयन्त्र राख्नुपर्छ त्यो लेभलको पारदर्शिता कायम गर्नुपर्छ भन्ने खालको कुरा चाहिँ हाम्रो पुग्न एकदमै जरुरी छ र त्यो चाहिँ त्यहाँभित्र जस्तो अब यहाँ प्रशासकीय अधिकारीज्यू हुनुहुन्छ होइन उहाँहरूको उहाँहरूले नै चाहनुभयो भने एकदम मजाले इस्टाब्लिस गर्न सकिन्छ क्या र यस्तो गरौँ उहाँहरूसँग बजेट छ अहिले फेरि अहिले त माथि केन्द्रमा अथवा प्रदेशमा भन्दा त बजेट त तल राम्रो बजेटहरू छ ठुलो बजेट पनि चाहिँदैन यस्तो खालको अभियानहरू गर्ने जनतालाई सचेत गराउने र प्लस सेवाग्राही र यो राइट होल्डर र ऊ चाहिँ नि अफिस बेयरहरू हुन्छ नि अधिकार माग्ने र अधिकार यो चाहिँ उसको दिने अधिकारीहरू बीचको चाहिँ समन्वय भएर दुई थरीकै पहिला अलग अलग खालको उहरू गर्ने होइन त्यसमा ओरिएन्टेसनहरू भयो र प्लस दुवैजनाको बीचको यो संयुक्त रूपमा चाहिँ एकअर्काको इन्ट्राक्सनहरू त्यस्तो भइदियो भने चाहिँ धेरै राम्रो हुन्छ। त्यही सुझाव चाहिँ दिन चाहन्छु म।
हुन्छ, धेरै धेरै धन्यवाद।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सुनिरहनु भएको छ। यो कार्यक्रम महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको हो।
आजको कार्यक्रममा हामीले विपद तथा समस्यामा परेको बेलामा महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, एकल महिला, दलित महिला लगायत सीमान्तकृत समुदायकै लागि भनेर तोकिएका सेवा सुविधाहरूका बारेमा छलफल गर्दै ती सबै सेवा सुविधाबारे लक्षित वर्गमा सूचना तथा जानकारी पुर्याउन गरिएका अभ्यासका बारेमा चर्चा गर्यौं। सँगै सूचनामा उनीहरूको पहुँच वृद्धि गर्न के गर्न सकिन्छ वा के गर्न जरुरी छ भनेर विज्ञको भनाई पनि समावेश गर्यौं।
यो सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। तपाईँलाई तपाईँको पालिका वा सरोकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260646 फोन गरेर रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद, साथै कार्यक्रमलाई सांकेतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म सोभिता रिसाल
अनि म राजन रुचाल पनि बिदा भयौं। नमस्कार, नमस्कार।